नमस्कार, कार्यक्रम देश परदेशको आजको अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म रोहित गिरी। दिनेश एफएमबाट सुदूर र मध्यपश्चिमका विभिन्न भूभागमा र dineshfm.com.np मार्फत संसारैभरि प्रसारण भइरहेको साप्ताहिक रेडियो कार्यक्रम देश परदेश तपाईँ पहलवानपुरमा रहेको रेडियो दौनाबेबरी र टिकापुरमा रहेको सामुदायिक रेडियो टिकापुरबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। रेडियो कार्यक्रम देश परदेश सामी हेलबटा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत संचार प्रतिष्ठान नेपालद्वारा संचालित विद्यालय तथा आम संचार कार्यक्रमको आर्थिक सहयोगमा तयार पारिएको हो। उज्यालो 90 नेटवर्कले काठमाडौँमा तयार पारेका सामग्रीमा हामी हाम्रा जिल्ला सहित वरपरका वैदेशिक रोजगार सम्बन्धी कुराहरूलाई समेटेर कार्यक्रम तयार पार्छौ। कार्यक्रम देश प्रदेशमा हामी तपाईँ हाम्रै सरोकारका विषयहरू, देशभित्र र बाहिर पाइने काम, ती काम गर्न चाहिने सिप, काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौ। आजको देश प्रदेश कार्यक्रम वैदेशिक रोजगारीले ल्याएको विपद र त्यसबाट परिवारका मानिसलाई परेको अप्ठ्यारोको विषयमा केन्द्रित छ। रोजगारीका लागि युएईको दुबई पुगेका नवल फरासीको देवचुली साथका रामबहादुर लामाको 2 वर्ष अघि हत्या भयो। रामबहादुरको हत्या गरेको अभियोगमा झापाको घैलाडुब्बाका विष्णुप्रसाद उप्रेती युएईको जेलमा छन्। यता यी दुवै परिवारका सदस्यले उस्तै पीडा खेपिरहेका छन्। तिनै परिवारलाई भेटाउन आज हामी नवल फरासीको देवचुली र झापाको घैलाडुब्बा लैजाँदैछौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गैरकानुनी आप्रवासी विरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियान अन्तर्गत 24 घण्टा यता 1035 जना पक्राउ परेका छन्। तीमध्ये 104 जना नेपाली रहेका छन्। स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेअनुसार पेराकबाट 9 जना, केलाङ कापरबाट 5 जना र जोहोरो बारूका विभिन्न स्थानबाट 90 जना नेपाली पक्राउ परेका हुन्। मलेसियाली सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट जुलाई 1 देखि नै देशव्यापी धरपकड थालिएको हो। उक्त अभियान सुरु गरेको 24 घण्टा यता प्रमुख सहरहरू जोहोर बारू, पेनाङ, केलाङ, क्वालालम्पुर, मलक्का, मर्लिस, सावरक, पेराक, केडाहा, नेगरी, सिम्बिलान, पालाङ र लाबुवाङका विभिन्न स्थानमा छापा मारिएको र उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। यस्तै मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ। मानवाधिकारका लागि जनमञ्च पिपुल फोरमले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रूपमा मलेसियामा 56, साउदी अरबमा 21, कतारमा 14, कुवेतमा 8 र अरू देशमा 1% दरले समस्या परेको उजुरी दिएको थियो। पिपुल फोरमले वैदेशिक रोजगारीका पीडित कामदारलाई 6 वर्षदेखि निशुल्क कानुनी सहायता प्रदान गर्दै आएकोमा अहिलेसम्म 13,550 जनालाई सहायता प्रदान गरेको छ। उजुरीका प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा 45, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी 25 भने अनुसारको तलब र काम नपाएको 25 र अन्य प्रकारका 5% उजुरी पर्ने गरेको छ। लैङ्गिकताका आधारमा 88% पुरुष र 12% महिला तथा ठगी हुने माध्यमका आधारमा 65% सङ्ख्यागत र 35% व्यक्तिगत उजुरी फरेका थिए। जनमञ्चका सल्लाहकार सोम लुइटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। र कोरियन भाषा परीक्षा दिनबाट वञ्चितका लागि असार 21 देखि 29 परीक्षा सञ्चालन गरिने भएको छ। गएको जेठ 27 गते 26 नम्बर केन्द्र अर्थात् एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै 700 जना परीक्षा दिनबाट वञ्चित भएका थिए। वञ्चित भएकाहरूको परीक्षा कम्प्युटर मार्फत लिइने भएको छ। कम्प्युटर मार्फत परीक्षा लिइने भएपछि परीक्षा लिन समय लाग्ने एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ। परीक्षा दिन छुटेका र गएको जेठ 27 र 28 गते परीक्षा दिएकाहरूको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ। परीक्षाफल साउन 11 गते सार्वजनिक गरिने सेन्टरले जनाएको छ। यसअघि असारको 2 हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो। सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। अब चाहिँ कार्यक्रमको मुख्य विषयवस्तुतर्फ लागौँ। रोजगारीका लागि युएईको दुबई पुगेका नवलपरासीको देवचुली साथका रामबहादुर लामाको 2 वर्षअघि हत्या भयो। रामबहादुरको हत्या गरेको अभियोगमा झापाको घैलाडुब्बाका विष्णुप्रसाद उप्रेती युएईको जेलमा छन्। यता नेपालमा यी दुवै परिवारका मानिसको उस्तै पीडा छ। तिनै परिवारको मानिसका कुरा सुन्न साथी उजिर कार्की, नबल परासी र झापा पुग्नु भएको छ।
नवल परासीको देवसुली बजारको सडक पूर्वको आकर्षक दुई तले घरको भैतलामा 35 वर्षीय हरिमाया लामा आफ्नै टेलर्समा कपडा सिलाउँदै हुनुहुन्छ। अरूका कपडा सिलाउने हरिमायाको मन भने युएमा काम गर्न गएका पति रामबहादुर अचानक मारिएपछि 22 महिनादेखि छिया छिया भएर फाटेको छ। पूर्व पश्चिम राजमार्गको दलदले चोकबाट 2 किलोमिटर छिचोलेपछि मुन्डे जाने कच्ची बाटो हुँदै देवचुली पुगिन्छ। देवचुलीमा धुलाम्मे सडकको पूर्वपट्टि आकर्षक दुई तले घर छ। घर बाहिर टाँगिएका ध्वजा फरफराइरहेका छन्। घरको छतमा रहेको पूजा कोठामा बुद्धको फोटो राखिएको छ। फोटो अघि दिउँसै पनि बत्ती बलिरहेको छ। बुद्धको यो फोटो अघि बत्ती ननिभेको 22 महिना भयो। 22 महिना अघि रोजगारीका लागि युए पुगेका पति रामबहादुर लामा 2072 साल साउन 22 गते राति मारिएपछि 23 वर्ष पहिले जोडिएको हरिमाया र रामबहादुरको यात्रामा विराम लाग्यो। सँगै जुनी काट्ने भाषा टुटे। हरिमायाको मन टुक्रा टुक्रा भयो। हरिमायाकी 14 वर्षकी ठुली छोरी आयुषमा कक्षा 7 पढ्छिन्। उनी विद्यालयबाट फर्किएकी छैनन्। भर्खरै विद्यालयबाट फर्किएकी 12 वर्षकी कान्छी छोरी आयुषा हरिमायाको छेउमा बसेर मोबाइल खेलाउँदैछिन्। यो मोबाइल रामबहादुरले विदेशबाट पठाइदिएका हुन्। हरिमायाका श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा झापाका विष्णु प्रसाद उप्रेती दुबईको जेलमा छन्। विष्णु रामबहादुरका साथी थिए। दुबईको एक कम्पनीमा दुवैजना गाडी चलाउँथे। 2 वर्षदेखि एउटै कोठामा बस्ने, सँगै खानपिन गर्ने। त्यो रात पनि अरू साथीहरूसहित विष्णु र रामबहादुर सँगै खानपिन गर्दै थिए। राति 11 बजेतिर रामबहादुरले हरिमायालाई फोन गरेका थिए।
4 बजेतिर फोन गर्नुभएको थियो, यो सानो नानीसँग बोल्छु भन्नुभएको थियो। बच्चाहरू अब यस्तो घर बस्थेन, बाहिर बाहिर जान्छ के अरे, अनि मैले बाहिर गइसकेको छ भन्नु। बेलुका ख्याल गर्नुभएको थियो, बच्चाहरू यहाँ टिभीहरू बसिरहेको थियो। मलाई फेरि तलदेखि माथिसम्म आउनु आएको नि, मैले त्यतिकै सुतिसकेँ भनेर लगाइदिएँ कि। मलाई कस्तो छ भने अब उहाँ पुऱ्याउन आऊ जाऊ अल्छी लाग्यो नि। मलाई पनि यस्तो थाहा थिएन, मलाई पनि तपाईँको होइन त्यही कुराहरू बनाउँछ लाग्छ मलाई। अनि मैले अब दिनको बिहानमा बेलुका कल गराउने मान्छे, अनि भोलि नै गर्नुहुन्छ होला भने सुतिसक्यो, भोलि गर्नु नभयो कि। अब रातभरि लगाउँ 1-2 घन्टासम्म बोलियो, मैले के गर्नु लाउनु भयो भन्दाखेरि आज कम्पनीको खाना मिठो लागेन, म आफू बनाएर खाना लगाएको भन्नुभयो भने त्यो रातभरि यतै यतो कुरा गरेँ। म पनि त्यो दिन आबेले भएको खाना खानु।
भोलिपल्ट बिहानै हरिमायाका दाइले फोन गरेर भन्नुभयो, ज्वाइँलाई फोन गर, बिरामी हुनुहुन्छ। रातिसम्म कुरा गरेकी हरिमायालाई त्यो खबर विश्वास लागेन। तर बिरामी भएपछि फोन नगरी मन मानेन।
मलाई त फेरि विश्वासै लागेन, रातभरि त्यसरी बोल्ने मान्छे कहाँ बिरामी हुनु भने, दाइले के जो गर्छ भने, अनि फोन हान्न त हान्नु भने, र त झस्याङ्गन भयो। मैले त भयो अहिले फोन हान्छ, घन्टी जान्छ, फोन उठाउनु पाएन, घन्टी जान्छ भन्दा पनि मलाई डर लाग्नु लाग्यो। अनि कसलाई गर्ने त भन्दाखेरि तपाईँको यहाँको एउटा दाइ हुनुहुन्थ्यो, अनि त्यो दाइले गर्दाखेरि दाइले फ्याक्कै भनिदिनु भयो कि, खै यस्तो त भयो बहिनी भनिदिनु भयो दाइले, जे हुनु भयो अहिले बहिनी अब यस्तै भयो भनेपछि, ए तपाईँको बच्चाहरू कता म कता मान्छे कता हाम्रो घर व्यवस्थ जस्तै भयो कि, ल खालि पनि भनौँ न चार महिनासम्म त्यस्तो भयो क्या। त्यो दिनहरू नसम्झ राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई। त्यो दिनको छोराहरू त अब मान्छे नि त्यस्तो हुँदैन, बाँतो रहेछ मान्छे, किस्मतलाई।
खबर सुनेपछि हरिमायाको मन बुझ्ने कुरै भएन। उहाँको होस उड्यो। बेहोस भएर ढलेकी हरिमायासँगै रुन थाले छोरीहरू पनि। आमा रोएको देखेर रोएका छोरीहरूलाई भने बाबुको मृत्युबारे कसैले बताएनन्। बरु दिनौ बाबुसँग फोनमा कुरा गर्ने बानी परेकी कान्छी छोरीले सोध्न थालिन्। बालाका छोरीको अनुहारमा आँसु देख्न नचाहेकी हरिमायाले साँचो कुरा त भन्न सक्नु भएन, बरु आफै अर्को कोठामा गएर रुन थाल्नुभयो।
सानो नानी त अनि कोही फोन गरेन, मम्मी बाबाले दिनकै फोन गर्नुहुन्थ्यो, किन फोन गरेन भन्थ्यो सानो नानीले। ठुलो त बुझ्ने भयो कि, उसले पनि सोध्थेन, सानो सोधिरहन्थ्यो, सानो चाहिँ बुझ्ने थिएन बिचरा। दिनकै फोन गर्थ्यो बाबाले, किन फोन गरेन मम्मी भन्ने। मैले लगभग तपाईँको धेरै दिनसम्म नै फोन बिग्रियो अरे, बनाउनु दियो अरे बाबाले, भनेपछि फोन गर्छ अरे भने, कस्तो फोन दिनु अहिलेसम्म नभन्ने, नयाँ किन भन्नु न मम्मी बाबालाई भन्नुहुन्थ्यो। अहिले बाबु कुरै गर्दैन, गर्दैन अहिले त सर। बेलुका यतो सुत्ने बेलुका गेल यतो आँखा मसान जस्तो बच्चाले आउँछ आउँछ नि किन आएको मम्मी तपाईँलाई भन्थ्यो मैले टाउको दुखेको भन्थ्यो कि मेरो सोचाइ कि त्यही बच्चाले दुःख नहोस् त्यही अब जे हुनु भइहाल्यो के भन्छ नि अब
हुन त घरको भित्तामा टाँसिएको रामबहादुरको तस्विरमा खादा उडाइएको छ भित्तामा टाँसिएका अरूभन्दा छुट्टै छ रामबहादुरको तस्विर तर ती बालकहरूले त्यो अनुमान लगाउन सकेका छैनन् हरिमायाका नजर भने तिनै तस्विरमा ठोकिरहन्छन् र त्यसको झस्काले मुटुमा हान्छ आँखाबाट मूल फुट्छ कसैले कुटेर मारेको श्रीमान सम्झिएर उहाँले मन बुझाउने ठाउँ समेत भेट्नु भएको छैन
मन छ होइन आफ्नो काल गतिले गएको भए यस्तो गऱ्यो भने मन ढुक्क हुन्थ्यो कि जे होस् अहिले कुनै दिन सम्झिन्छ एक्लो बस्दाखेरि अरूले यसरी हान्ने गरे यसरी मारे गरे यसरी गरेर भन्दा मनले मान्दैन कि कुनै बेला बाटोमा हुँदा नि अब यस्तो भयो नि तिमीहरू केस कस्तो भयो अरे भनेर सोधिन्छ सोद्धाखेरि पिठ पर्छ मान्छेलाई दुःख लाग्छ के गर्नु लगाएर नि अब त्यो कुराहरूलाई असर गर्छ नि गर्न त बाटोमा
2051 सालमा भरिएको अरिमायाको सिन्दुर पुछियो यसअघि 5 वर्षको अवधिमा सासू ससुरा र साइलो देवर गुमाएकी हरिमायाले श्रीमान पनि गुमाउनु पर्यो
सासू बित्नु भयो सासू बितेको 2 वर्षपछि देवर बित्नु भयो साइलो देवर बितेको 1 वर्षपछि बा बित्नु भयो ससुरबा बितेको लगभग वर्ष दिन पुगेको छैन हाम्रो बित्नु भयो त्यस्तै कि मान्छेको परिवार त्यस्तै हुँदो रहेछ क्या कुनै बेला वर्षै पछि भयो कि हाम्रो 5 वर्षमै त्यत्रो परिवार भयो कि हाम्रो
लामा परिवारको विगत साह्रै रमाइलो थियो विशालटारमा 4 दाजुभाइ र बुहारीहरू मिलेर बसेका थिए खेतीपातीले नै चलेको थियो परिवार तर पछि भिन्न बस्न थालेपछि परिवार मात्रै छरिएनन् सँगै छरिए खुसी पनि दुबईमा गाडी चलाउने रामबहादुरको परिवारमा ब्रेक लाग्यो रामबहादुरको हत्या अभियोगमा विष्णु दुबईमा जेल परे 4 महिनापछि रामबहादुरको भने शव नेपाल आयो लामा संस्कार अनुसार रामबहादुरको काजक्रिया गरियो श्रीमानको पीडाले हरिमायालाई घरमा बस्न मन लागेन रामबहादुरको पसिनाले बनेको घरमा उहाँ बिना बस्न हरिमायालाई पनि गाह्रो भयो त्यसपछि रामबहादुरको कमाईले बनेको 2 तले घरमा 2072 सालको पुसमा ताला लाग्यो गुजारा चलाउने माध्यम बनेको टेलर्स रामबहादुरको मृत्यु भएको खबर पाएकै दिनदेखि बन्द भयो घर नजिकैको भीमसेन माभिमा पढ्दै गरेका छोरीहरू लिएर 2072 साल पुसमा हरिमाया काठमाडौँ आउनुभयो
पसल सल बन्द गरेर हामीले घरै छोडेर गएर लगभग 4-5 महिना त उतै गरेपछि काठमाडौँतिर गएर बसेँ मलाई पनि सोचेँ फेरि तपाईँ यहाँ त अब कोठा भाडा तिर्नु पर्दैन अलिअलि आम्दानी सम्दानी पसलबाट भइरह अब खाना पनि अलिअलि सस्तो छ भने काठमाडौँ कोठा लिएर बसेर तपाईँको जिमी के राख त्यही सालमा होस् बाबु भतताको बित्नु भयो बित्ने बित्तिकै म उतै गएर बसेको दिमागले काम पनि गर्दैन असर पनि गर्दैन तपाईँको अब एकतिर सुरु भएपछि त अब मान्छेले आज कपडा लिन नआएको त्यो कपडा कोही कता भने नाप्नु कोही कता कोही कता जस्तो लाग्यो बरु गर्दैन भनेर छोडिदिएको मलाई जस्तो सक्दो होला बरु गर्दैन छोडिदिएको थियो
मनभरि पीडा बोकेर 2 छोरी ढोर्याउँदै बाटो लागेकी हरिमायाको दिनचर्या काठमाडौँको नयाँ बसपार्क नजिकैको सानो कोठामा सुरु भयो तर काठमाडौँमा 3 महिना बस्दा पनि हरिमायालाई पीडाले छाडेन श्रीमानको मृत्युपछि दुबईबाट आउने आम्दानीको बाटो बन्द भइसकेको थियो सँगै थोरै तिनो कमाइ गर्ने मेलो बनेको टेलर्स पनि बन्द भयो आम्दानीको स्रोतहरू नै बन्द भएपछि अभाव चुलिन थाल्यो काठमाडौँ बस्न थालेपछि छोरीहरूको पढाइ बिग्रने डरले हरिमाया 3 महिनापछि घर फर्किनुभयो घर फर्किएपछि पहिलेकै विद्यालयमा छोरीहरू पढ्न थाले
पछि मलाई नि हो नि त हो जहाँ पनि आफ्नो दुःख आफैसँग हुन्छ आफ्नो पीडा आफैसँग हुन्छ हुँदैन हो जस्तो सोचेँ मलाई नि त्यस्तो अनुभव भयो कि मलाई त अब तपाईँ घर छोडेर पो गएको थिएँ नि मैले मेरो मनको पीडा त छोरी होइन नि त आफूसँगै हुन्छ नि त अनि पछि त बच्चाहरू छ के गर्नु अब आफ्नो त जस्तो चाहिँ टाढ्थ्यो
रामबहादुर पहिलोपल्ट 2055 सालमा विदेश गएका थिए यसअघि साउदी र कतारमा काम गरेर फर्किएका रामबहादुर र हरिमायाले 2 महिनापछि युएईबाट फर्किएर अब विदेश नजाने सल्लाह गरेका थिए तर त्यो सल्लाह पुरा हुन नपाउँदै टुङ्गियो रामबहादुरको जीवन
2 वर्ष भयो ठ्याक्कै आउने बेलामा हो दसैँमा आउने भन्नु थियो सामानमा त्यस्तो भयो त्यही दुःख लाग्छ नि बिचरा एक कुरा घर सरी देख्नु पाएँ आउनु पाएँ राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई पनि
2060 सालमा रामबहादुरको परिवार 1 तले घर बनाएर देवचुली सरेका थिए श्रीमानको कमाई र आफ्नो खटाइले बनेको घरमा सँगै बस्न त भाग्यले साथ दिएन नै देख्न समेत नपाएको कुराले हरिमायाको मन अहिले पनि अमिलो हुन्छ अनि पछुताउँदै सोच्नुहुन्छ दोष लागेर देवचुली सरिएछ
पहिला भन्दा नै उहाँले उता किन्नु खोज्नु भयो त्यो चल्डार यही मेरै जितिले किने हो उहाँले यस्तै गाउँ खेती लाउनुभएको थियो उहाँले, म त म खेत नकिन्ने बरु घट्यो भने किन्ने भनेर म आफै यति किन्छु
किन्दैन। किन
खोइ के सोचाएँ अब है यस्तै भन्नाले हो कि।
हरिमायाकी ठुली छोरी आयुष्मा गमी चालकी छन्। हत्तपत्त बोल्दैनन्, बाहिर फेर हिँडडुल गर्न मन पराउँदैनन्। कोठामै बसेर पढिरहन्छन्, आमालाई घरको काम सघाउँछिन्। तर कान्छी आयुषा चञ्चले स्वभावकी छन्। बाहिर फेर खेल्न गइरहन्छन्, घरमा बस्दा पनि मोबाइलमा खेलेर बस्छिन्। आमासँग भन्दा दिदीसँग डराउँछिन्। दिदी बहिनी खुबै मिल्छन्। आमा टेलर्समा व्यस्त हुने भएकाले गृहकार्य दिदीले नै गराउँछिन् र बहिनीलाई खेल्ने समय पनि तोकिदिन्छिन्। हरिमायाको दिनचर्या भने टेलर्समै बित्छ। अहिले परिवारको गर्जो टार्ने मेसो नै यही टेलर्स हो। बिहान सबेरदेखि रातिसम्म हरिमाया कपडा सिलाउनमै व्यस्त हुनुहुन्छ। टेलर्स हरिमायाका लागि छोरी पढाउने र परिवारको गर्जो टार्ने मेसो मात्रै बनेको छैन, आफ्नो पीडा भुलाउने माध्यम पनि बनेको छ।
जान्न मै मात्र भए त कहीँ पनि जान्न भन्छ कि नानीले, उसको अब उसको बाबा त्यस्तो भएर हो कि जस्तो सोच्छ कि मलाई, त्यही महसुसहरू भएर हो कि यत्तिकै भयो नानी भने डुल्ने हो भने त्यही सानो कि डुल्ने हिँड्ने दुःखै छ नि भन्न त हामीलाई त अहिले। अब बच्चाहरू हुर्किँदै जान्छ बढ्दै जान्छ, उनीहरूको त डिमान्ड बढ्दै जान्छ, यस्तो उस्तो भन्छ, गाह्रो छ नि त सर, गाह्रो त।
त्यसो त हरिमायालाई जस्तै पीडा झापाकी उमा उप्रेतीलाई पनि छ। हरिमायाका श्रीमानको हत्याको आरोपमा उमाका श्रीमान विष्णु प्रसाद उप्रेती दुबईको जेलमा छन्। हरिमायाको घरभन्दा झन्डै 500 किलोमिटर पूर्व झापामा उमाको घर छ। झापाको सुरुङ्गाबाट पूर्व पश्चिम राजमार्ग छाडेर दक्षिण लागेपछि कन्काई नगरपालिका साथको गैलाडुप्पा पुगिन्छ। इलाका प्रहरी कार्यालयको पछाडि एउटा दुई तले र अर्को एक तले घर छ। घर छाएको जस्ताको रङ उडेर खियाले ढाकेको छ। छानो जस्तै उमाको खुसी पनि उडिसकेको देखिन्थ्यो। विष्णु प्रसादका 74 वर्षका बुबा धर्मानन्द उप्रेती मुटुको बिरामी हुनुहुन्छ। रोगको पीडाले मात्रै उहाँको अनुहारको रङ उडेको होइन। काखमा 3 वर्षकी नातिनी बोकेर बसेकी विष्णुकी आमाका आँखा पनि ओबाना थिएनन्। उहाँ पनि मृगौलाको रोगी हुनुहुन्छ, तर त्यसको पीडाले मात्रै आँखाबाट मूल फुटाएको थिएन।
जेलमा परेदेखि झन् बुवामालाई टेन्सन छ। अब आमा पनि पहिला किडनीको रोगी हुनुहुन्छ, आमालाई बुवालाई अब दबाईले नै बचाएको छ। छोरो आउँदैन, छोरोको पीडाले मरिन्छ कि बा भन्नुहुन्छ। रात दिनको रुवाबासी, खाना कहिले रुच्दैन, अब दबाईले बाँच्नु भएको छ बुवा आमा पनि। अब रोगी रागी भएर झन् टेन्सन थपेपछि अब के हुनु त्यहाँ हुन्छ, त्यस्तै छ। आफै पनि अब बुढो जेलमा परेदेखि पेट पोले निस्केर ग्यास्ट्रिकले आफै पनि साह्रै अब साह्रै भइएको छ नि।
यस्तो खबर आएपछि परिवारमा रुवा भाँसी नै चल्यो। छुट्टिएर बसेका विष्णुका परिवार पनि बाआमासँगै मिसिए।
डर हातमा पार बुहारी, अब छोरो आउँछ एक दिन भन्ने गरे छ। छोरो बुहारीलाई के भन्नु, अब आफूले मन कमजोरी पार भने बुहारीले पनि अब मन कमजोरी पार्थिन्। बुहारीलाई पनि अब आशा सन्दिनै पर्यो, नाति नाति नै सम्हाल्नु पर्यो, त्यस्तै छ।
कमाएर पठाउँदै गरेका विष्णु जेल परे। गरी खानालाई जग्गा छैन। भएको 15 कट्ठा जग्गामा पनि बिरिङ खोला पसेपछि बगर बनेको छ। घुरेनमा 5 कट्ठा मात्रै जग्गा छ। परिवार विदेशको कमाईकै भरमा चलिरहेको थियो। रामबहादुर जस्तै 2070 सालमा दुबई पुगेपछि विष्णुले पनि महिनाको 1 लाख रुपियाँसम्म पठाउन थालेका थिए। अब त घरको ऋण सकिएको थियो। रोगी बा आमाको उपचार खर्च विष्णुकै भार थियो। माइलो र कान्छो छोरो विदेश गए पनि आफूले जाँदाको ऋण मात्रै तिरै कमाउन सकेनन्। छुट्टै बसे पनि बा आमाको उपचार खर्च र आफ्ना जहानलाई हेर्ने विष्णु नै थिए।
बिजेक छ, नातिनी मावलो लगेर पढाइराखेका छन्। नाति मैले यहाँ दुःख सुख गरिराखेको छु। ऋणमा बिग्रिन्छ, अब बिग्न छोडेपछि अब कसैकै बाख्रा हेरेर पनि त भोक लागेपछि खानैपर्छ। म 10 वर्ष आउँदा बुवा मर्नुभएको, मैले पनि अब दुःख सुख गरी खाएँ। खालनी त अब कसो गर्नु, सुध्रिएर नखाए पनि यसो दुःख सुख गर्ने बित्तिकै गएर खालन अब त्यतैतिर जानु पऱ्यो नि त। म बुढा मान्छेले के गर्नु, आफ्नो भागी खान्छु भनेर बेग्लै बसिरहेको थियो त्यतिखेर पनि। अब बेग्लै थियो, अब ऊ त्यहाँ त्यस्तो भइगयो। बुहारीलाई अब यहाँ आएर बस्नु, नाति स्याहार्नुपर्छ भनेर बुहारी छ।
धर्मानन्दलाई अब छोरासँग भेट होला भन्नेमा शङ्का लाग्न थालेको छ। कारवाही के हुन्छ भन्ने पनि उहाँलाई थाहा छैन। जान्ने बुझ्नेले पनि धेरै थरीका कुरा सुनाउँछन्। विष्णुका बुबालाई छोराले फटाइ गरे जस्तो लाग्दैन।
राम्रो थियो, भला पनि थियो, पाल्छ होला जस्तो लागेको थियो, पाल्दै पनि थियो। कहिल्यै नसोचेको, कहिल्यै नसोचेको, बाबु बुढाउका पालादेखि सोच भन्ने मान्छे त हुन्छ नि, मेरो बाबु सानैमा मरे पनि, तर केही नसोचेको त घटना परिरहेछ। घटाएर घट्यो कि आफै घट्यो कि अब जसमा पऱ्यो कि उसैले जाने कुरो हो, त्यो दैवल जाने कुरो हो। मेरो सहयोग गर्ने, सहयोग दिने मान्छे पनि छैन, मेरो उपाय केही पनि छैन।
पहिले साउदी बसेर फर्किएका विष्णु 2070 सालमा दुबई पुग्नु भएको थियो। साउदीमा भन्दा कमाई राम्रो भएकाले परिवारमा अब आर्थिक उन्नति होला भन्ने आशा जागेको थियो, तर त्यो आशा लामो समय टिकेन, परिवारको बिचल्ली भयो। विष्णुका 14 वर्षका छोरा र 5 वर्षकी छोरी छन्। विष्णु जेल पर्नु पहिले नजिकैको पाथिभरा बोर्डिङमा पढ्दै थिए। बोर्डिङको शुल्क तिर्न श्रीमती उमालाई गाह्रो थिएन, विष्णुको भार थियो। तर विष्णु जेल परेपछि बोर्डिङमा मासिक शुल्क तिर्ने उपाय उमासित भएन।
केटाकी त अब बाबा, अब सबैको बाबा हुनुहुन्छ, हाम्रो बाबा हुनुहुन्न, बाबा खोइ भन्छन् अब छोराछोरी। अब त्यही त छोराछोरीलाई बाबामा भन्दा ठुलो कुरो अरू के हुन्छ र बाबा खोजिराख्छन्। अब बाबा जेलमा पर्नुभयो, हाम्रो पैसा टन्न मन्न भगवान् त आफ्नै साथमा राखेर पढाइन्थ्यो होला नि त, मावालाई पढेर राख्नु पऱ्यो पनि थिएन।
छन त आमालाई जति नै पीडा उमालाई पनि छ, तर उमालाई रोएर बस्न छुट छैन। आफै रोए अस्ताउन लागेका बाबामाको मन कसरी अडिएला, जसको चाहना नै मर्नु अघि छोरासँग भेट्ने मात्रै छ। उमासँग आमाले बिलौना गर्नुहुन्छ, सासू ससुरालाई सम्झाउनु पर्ने दायित्व पनि उमासित छ। अर्कातिर बालबच्चाको रेखदेख, तर यति धेरै पीडा भए पनि श्रीमान फर्किए नेपालमै गरी खाइन्थ्यो भन्ने हिम्मत बाँकी छ उमासित। तर कहिले र कसरी फर्किन्छन् श्रीमान भन्ने चाहिँ थाहा छैन।
जिउँदै हुनुहुन्छ भन्ने चाहिँ छ, अब आएपछि, अब बुढाबुढी भएपछि दिउँसो पनि जनै गरेर भए पनि बुढाबुढी भएपछि एकछा खान त हो, खाना त पाइएला भन्ने छ। अब अर्थ घर बनाउने जग्गा किनेर हामीको सकिएको, अब कसैले अब त्यतिखेर मार गऱ्यो भने कसैले अब 3-4 वर्ष राख्छ भन्छन्, कसैले अब 5-6 वर्ष राख्छ भन्छन्। अब अहिले पनि अब फोनसोन आएको छैन, केही थाहा छैन। अब हामीलाई त अब जे हुनु भइगयो, मान्छे छिटै घरमा आए हुन्थ्यो भन्ने छ।
उमाको यो जिज्ञासाको जवाफ भने नवलपरासीको देवचुलीमा हरिमायासित मात्रै छ। मृतकी श्रीमती हरिमायाले जे कारवाही चाह्यो त्यही कारवाही हुन्छ विष्णुलाई। श्रीमानको हत्या गर्ने विष्णुलाई कारवाही गर्न हरिमायासँग 3 विकल्प थिए, खुनको बदला खुन, ब्लड मनी र आममा भी। यी विकल्पमध्ये हरिमायाले बीचको बाटो अपनाउनु भयो, ब्लड मनी। विष्णु जेल परेको 4 महिनापछि बुबा धर्मानन्द देवचुली पुगेर हरिमायालाई बिन्ती गर्नुभयो।
जानु मात्रै त हो नि, गएर केही कुरो हुँदैन, ऊ पनि रुने, अब बुढो मरे कि मान्छे, म पनि रुने, रोयो आयो ऊ आफ्नै पीडामा रुने, आफू आफ्नै पीडा गरिएको कुरो केही सुनाइ नहसी घुरेर आयो। 3-4 महिना पछाडि गएको थियो होला होला है, बिर्सिन्छु म अहिले, कुरो पनि बिर्सिन्छु।
के अनुरोध गर्नुभयो त तपाईँले नवल परासीमा चाहिँ गएर?
त के भयो कसो भयो, कसले मारो, आम माफी गरिदियो, अब मेरो छोरालाई भन्न गएको थिएँ, अब आम माफी कसले दिएन उनीहरूले, म आएँ।
हरिमायाले युएको कानुन अनुसार ब्लड मनी स्वीकार्न सहमति जनाउनु भयो। त्यही अनुसार मुद्दा अगाडि बढाउन नेपाली दूतावासमा सहमति पत्र पठाउनु भयो। हुन त अहिले पनि हरिमायालाई आफूले गरेको निर्णयमा छोरीहरूले के भन्लान् भन्ने चिन्ता छ।
मैले के सोच्छ भने मेरो आफ्नो भावना, बच्चाहरू त अलिक सानसानो छन् उनीहरू, होइन, अब भोलि पर्सि उनीहरूलाई अब ठिकै छ, बच्चाहरूले पैसा नि चाहिन्छ नचाहिँदैन, अनि कुनै बेला बच्चाहरूले त नि ल त नि अब उसको बाबाले यस्तो गर्यो, मैले उसलाई मार्थेँ, अब लड यस्तो मर यस्तो गर्थेँ, मार्थेँ काट्थेँ भन्ला, होइन, त्यस्तो भयो भने त भोलि पर्सि बच्चाहरूले कुनै बेला अप्ठ्यारो पर्दा है हाम्रो मम्मीले यस्तो गरे अरे, त्यतिखेर हामीलाई यतिखेर पैसा दिन्छ भनेको थियो अरे, त्यही लियो भने त हामीलाई अलिक सुविस्तो हुन्थ्यो। एउटा कुरा त्यो त सोच्छु सर मैले कि, एउटा कुरा फेरि अब मैले झ्याप्पै त नि ल त मऱ्यो नि पैसा नि ल्याइहाल्यो पनि भोलि पर्सि है हाम्रो मम्मीले हाम्रो बाबाले यस्तो गर्दा नि पैसा लियो भन्ने सोच्छ कि जस्तो, म त्यतातिर पनि सोध्छु कि मेरो दिमाग कि दुईतिर जान्छ कि, म अरू त कुनै पनि चाहिँ नै सोध्दैन। मलाई के लाग्छ भन्दाखेरि मेरो निरै अब यो बच्चाहरू चाहिँ जे गर्ने गर्छ जस्तो लाग्छ मलाई, मेरो त जे हुनु भइहाल्यो नहुनु थियो भइहाल्यो, अब उहाँ फर्केर आउने नि छैन, बोल्नु जाने नि छैन, अब होइन, न बिग्रिनु थियो बिग्रिहाल्यो, नहुनु थियो भइहाल्यो, निर्णय भनेको मेरो बच्चाहरूको मुखबाट जे सुन्छ त्यही ठिकै छ मलाई।
हरिमायाको माग अनुसार सन् 2016 अप्रिल 18 पहिलोपटक ब्लड मनी स्वीकार्ने पत्र युए स्थित नेपाली दूतावासले त्यहाँको अदालतमा पठायो। सन् 2016 मे 3 अदालतले फेरि सोध्यो के कारवाही चाहनुहुन्छ। दूतावासले फेरि पनि ब्लड मनी लिने पीडितको मागसहित कागजात पठायो। युएईको तल्लो अदालतले पीडितको माग अनुसार 5 वर्ष जेल र झन्डै 56,24,000 रुपियाँ ब्लड मनी पीडितका परिवारले पाउनुपर्ने फैसला गर्यो। तल्लो अदालतको फैसलापछि विष्णुका परिवारले फेरि अपिल गरेका छन्। अहिले यो मुद्दा युएईको उच्च अदालतमा पुगेको छ। उच्च अदालतले पनि गएको बुधबार पत्र पठाएर सोधेको यो मुद्दा हेरिरहेका नेपाली दूतावास युएईका द्वितीय सचिव कृष्ण आर्यालले बताउनुभयो।
यहाँको कोर्टले चाहिँ के भन्यो भने यो फैसला गर्ने क्रममा चाहिँ भिक्टिमको परिवारलाई चाहिँ सोध्छ, उहाँले चाहिँ 3 वटा अप्सन मध्ये कुन चाहिँ चाहने हो भनेर सोध्छ। त्यो अनुसार उसले सोधेको थियो, एउटा आम माफी दिने हो, केही पनि नलिकन आम माफी दिने हो, अथवा उहाँलाई चाहिँ ब्लडको बदला ब्लड भन्छ नि क्वासिस भन्छ मृत्युदण्ड दिने, अथवा उहाँलाई चाहिँ ब्लड मनी लिएर मृत्युदण्ड दिने भनेर सोधेको थियो। त्यो अनुसार हामीले चाहिँ उहाँको परिवारलाई देवचुली साथ नेपालमा उहाँलाई ब्लड मनी चाहिन्छ भन्नुभएको भयो। यहाँको कोर्टलाई, यहाँको परराष्ट्र मन्त्रालय हुँदै यहाँको कोर्टलाई चाहिँ जानकारी गराएको छ, उहाँको भिक्टिमको परिवारले ब्लड मनी चाहने भनेर चाहिँ यहाँ पावर अफ एटर्नी र रिलेसन सर्टिफिकेट आयो भनेर दुईपटक हामीले यहाँको परराष्ट्र मन्त्रालय मार्फत अदालतलाई जानकारी गरायौँ होइन। अनि फेरि अहिले तेस्रो पटक यहाँको अदालतले के भनेर हामीलाई रिक्वेस्ट गराएको छ 21 जुनमा भने उहाँको चाहिँ त्यो पहिलाको त्यो ब्लड मनी लिने भन्ने त्यो स्ट्यान्ड यसलाई चाहिँ हामीले मङ्गलबार यहाँको परराष्ट्र मन्त्रालय हुँदै यहाँको कोर्टमा चाहिँ पठाउँदैछौँ। उहाँले ब्लड मनी चाहने, उहाँले ब्लड मनी चाहिने भन्नुभएको छ र उहाँको परमानेन्ट एड्रेस नेपालको
तल्लो अदालतकै फैसला सदर गरे विष्णुका परिवारलाई रकम जुटाउन गाह्रो पर्नेछ। तर हारगुहार गरेर रकम जुटाउन सके विष्णु फर्किनेछन् र छोराछोरीसँग भेट हुनेछ। तर रामबहादुरका छोरी आयुषा र आयुष्माले भने पैसा पाए पनि अब बाबुसँग कहिल्यै भेट्न पाउने छैनन्।
अहिले सुन्नुभयो नवलपरासीको देवचुली र झापाको घैला डुब्बा पुगेपछि साथी उजिर कार्कीले तयार पारेको सामग्री।
अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ यो दिनेश एफएम 93.8 मेगाहर्ज। म के तितो साथीको जेठा दाइ कमल गाउँले।
तपाईँ अहिले दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। dinesfm.com.np संसारको जुनसुकै ठाउँमा सुन्न सकिने यो कार्यक्रम हरेक हप्ताको एक दिन सोमबार बेलुकी 7 बजेदेखि 7:30 प्रसारण हुने 30 मिनटको रेडियो कार्यक्रम हो। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला, अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौं। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको मुख्य उद्देश्य हो।
उतै दुःख पाइन्छ भने यतै दुःख गरेर खानु हे। घर जग्गा धितो राखी चर्को ब्याज तिरी, घर जग्गा धितो राखी चर्को ब्याज तिरी, ख्याल गर्नु है ठक्कको हातमा पैसा पर्ला फेरि। कोहीले विदेश पठाइदिन्छु भन्दै पैसा मागे, पैसा कुमलाई फरार होला तिनका पछि लागे। देशैभरि गाउँ बस्तीमा सुन्ने ता छ, अहिले विदेश जाने नेपालीको नर्को लाग्छ जहिले। बुढा बुढी बाल बच्चा गम्मा छ, जवान जति खाडीको घाममा छ। हे कुन काममा हो आफू जाने कति तिर्नु पर्छ, कुन काममा हो आफू जाने कति तिर्नु पर्छ, पाउने तलब खाने बस्ने यकिन गर्नु पर्छ। दुर्घटना भवितव्य अलपत्र भए कुनै न्याय पाइने छैन लुकी छिपी गए। जानी बुझी विदेश जाने माला माल्ली भाछन्, हचुएमा जानेहरू पाउनु दुःख पाछन्।
दलाल बाट जान त गाइन्छ का कुन बेला बिचल्ली भागिन्छ।
अब भने हामी कार्यक्रमको अन्त्यतिर आइ नै सकेका छौँ। आज हामीले स्थानीय लेभलमा तयार पारेका सामग्री प्रस्तुत गर्न सकिनौँ। कार्यक्रमप्रतिका तपाईँका कुनै जिज्ञासा भए हामीलाई पनि भन्नुहोला। हाम्रो ठेगाना हो दिनेश एफएम 93.8 मेगाहर्ज धनगढी कैलाली र पहलवानपुरको रेडियो दौना बेबरीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी कार्यक्रम सुनिसकेपछि हाम्रो फेसबुक पेज dinesfm.com.np गएर पनि आफ्ना कुरा राख्नुहोला। तपाईँका तिनी जिज्ञासालाई कार्यक्रम देश प्रदेशमा समेट्नेछौँ भने धनगढी स्थित सुरक्षित आप्रवासनका लागि निशुल्क सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 091-525-351 पनि सम्पर्क गर्न सक्नुहुनेछ। र साथीहरू, तपाईँलाई हाम्रो अनुरोध पनि रहेको छ कि वैदेशिक रोजगारीका विषयमा तपाईँसँग कुनै लेख रचना भएमा कार्यक्रममा प्रेषित गर्न नभुलौं। आजका लागि कार्यक्रम देश प्रदेशको समय सकियो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया पठाउँदै अर्को हप्तासम्मका लागि प्रविधिमा साथ दिने साथी अनिल सँगै म रोहित पनि बिदा माग्छु। नमस्कार।
बदल नीलो आकाशमा कालो बदल।